विषयमा हेरिराखेका छौँ। योभन्दा अगाडिको टपिक्समा म जानु पर्दैन होला, तर अलिकति यो हेर्छु। यो मैले उदाहरणीय अगुवा भनेर तपाईँलाई यो यो पाँचवटा विषय हामीले हेरेको थियौँ, अनि यो यो पाँचवटामा मोडल इक्जाम्पलरी लिडर भनौँ न उदाहरण, अनि त्यसमा विश्वासको वरदान र प्रेमको वरदान यो गएको चोटि हामीले हेरेको थियौँ। अनि वास्तवमा प्रेम र विश्वास आज पनि अलिकति कुरा आउँछ, विश्वासको, विवेकको। अनि हामीले वास्तवमा एक अध्यायको पाँच पदमा नै विश्वास, विवेक, हाम्रो हृदय, शुद्ध हृदयको कुराहरू हेरेको थियौँ। अनि त्यो कसरी शुद्ध हुन्छ, विश्वास निष्कपट कसरी हुन्छ, हाम्रो विवेक कसरी असल हुन्छ, त्यसको बारेमा हामीले हेरेको थियौँ। जब विश्वास सही हुन्छ, हृदय शुद्ध हुन्छ, अनि विवेक सही हुन्छ, किनभने हाम्रो हृदयले जे भन्छ विवेकले त्यो गर्छ, अथवा विवेकले जे भन्छ हृदयले त्यही गर्छ। त्यसको बारेमा मैले पुरा तपाईँलाई सिकाएको छु। त्यस कारण आज चाहिँ यो अन्तिम पापीहरूमध्ये सबैभन्दा खराब पापी म भनेर पावलले भन्छन्, द वर्स अफ सिनर्स, होइन, त्यो कुरो सबैभन्दा खराब पापी म भनेर, त्यसको अर्थलाई अलिकति बुझ्न हामी प्रयास गर्छौँ, होइन। त्यसैले यो पाँचौँ सबभन्दा, तर यसमा यो यसको अर्थ कतिचोटि यो पावलले चाहिँ म पापीमा सबैभन्दा पापी, अझ त्यो रोमी सात अध्यायमा उनले के भनेको छ भनेदेखि नि जे गर्न चाहन्छु त्यो गर्न सक्दिनँ, जे गर्न चाहन्न त्यही गर्न पुग्छु भन्ने पनि शब्द छ। अनि पूर्ण रूपमा बाइबल नपढ्दाखेरि चाहिँ के हुन्छ भने मान्छेहरूले, धेरै मान्छेहरूले भनेको सुनेको छु मैले पटक पटक, अनि त्यो कतिचोटि त्यो सोचाइ र बुझाइ चाहिँ गलत छ। के भन्छन् भने हामी ह्युमन, हामी चाहिँ मानव हो, गल्ती हुन्छ। तपाईँ र म, त्यहाँ वास्तवमा पावलले के भन्छ भने नि, येशु ख्रिस्टको बाहिर बस्दाखेरि चाहिँ हामी येशु ख्रिस्ट बाहेक आफ्नो शक्तिमा चाहिँ हामी केही गर्न सक्दैन। जुन चाहिँ पावल सबभन्दा बढी आफ्नो शक्तिमा घमण्ड गरेर क्रिस्चियनहरूलाई नाश गर्न अगाडि बढेका थिए, उनको आफ्नो अनुभवको कुरा। अनि घरिघरि बाइबलमा त्यही कुरा भन्छन्, वास्तवमा रोमीमा, अनि विशेष गरी दुईटा, यो दुईटा आत्माको युद्ध चाहिँ हामीले गलाती पाँच अध्यायमा देख्छौँ। त्यहाँ पाप स्वभावको फल अनि पवित्र आत्माको फल, पवित्र आत्मा जो परमेश्वरको आत्मा, जो नयाँ जीवन हामीमा सुरु हुन्छ, नयाँ गरी जन्मिएको व्यक्ति त्यो स्वभाव, त्यसको किसिमले जिउने जो ख्रिस्टको स्वभावमा हुन्छ। अर्को चाहिँ शारीरिक पुरानो मनुष्यत्व भन्छ, जो क्रुसमा टाँगिएको हुन्छ, त्यसको स्वभाव। अनि त्यो परीक्षामा हामी सधैँ पर्छौँ र त्यसको जहिले पनि द्वन्द्व हुन्छ भनेर हामीले हेरिराखेका छौँ। यो गएको हप्ता हाम्रो डानियल भान्जाले त्यो विषयमा प्रचार गरेछ, तपाईँले फेसबुकमा हाम्रो बहिनीले सेयर गरेको कसैले सुन्नु भएको छ भने, इट्स अ भेरी भेरी गुड मेसेज, एकदम गुड मेसेज। किनभने क्रिस्चियन जीवनमा वास्तवमा त्यो युद्ध छ, त्यो परीक्षा छ, त्यसमा कसरी सही प्रकारले अगाडि बढ्ने, हाम्रो विश्वासको लडाइँ कसरी लड्ने भन्ने कुरा छ। तर यहाँनिर सन्दर्भ के छ भने, सबैभन्दा खराब पापी म भन्दाखेरि चाहिँ ख्रिस्टभन्दा बाहेक हुँदाखेरि सबभन्दा खराब पापी, त्यो कुरा भनेको पावलले आफैलाई सबभन्दा खराब अर्को किसिमले पनि किन भन्छ भने, उसले चाहिँ ख्रिस्टको विरुद्ध र क्रिस्चियनको विरुद्धमा ऊ लडिराखेको थियो, कि उसले सोचेको थियो म त ठिक गरिराखेको छु, एकदम कमिटेड, निस्वार्थ, तर गलत काम गरिरहेको थियो। तर परमेश्वरले, यहाँ भन्नुको मतलब चाहिँ के छ भनेदेखि, हामीले अहिले त्यो पद पढ्छौँ, परमेश्वरले सबभन्दा बढी खराब गरेर गरेको भए तापनि धीरज हुनु भएर, क्षमा दिनु भएर, अनुग्रह कृपाले उहाँको उदाहरण, उहाँको निम्ति उदाहरण बन्नलाई मलाई मौका दिनुभयो, त्यो परमेश्वरको कृपाप्रतिको। अनि पावलको यो एउटा कृतज्ञता, एउटा वचन तपाईँले देख्नुहुन्छ, पहिलो तिमोथी 1:15 के छ भनेदेखि, यो वचन हर प्रकारले ग्रहणयोग्य छ। तपाईँलाई अस्तिको हप्ता यसको बारेमा अलिकति वर्णन गरेको थिएँ, जुन चाहिँ जहिले पनि येशु प्रभुले पनि उहाँको वचन, उहाँले भन्न लागेको कुरा जब महत्त्वपूर्ण आउँछ, त्यसपछि त्योभन्दा अगाडि उहाँले चाहिँ साँच्चै साँच्चै भनेर यस्तो किसिमले त्यो आउनेवाला वचनको लागि भन्नुहुन्थ्यो भने पावलले पनि यो पत्रहरूमा 7 चोटि कति भनेको थिएँ मैले, होइन, यस्तो किसिमले भनेको छ। त्यसकारण हामीले विचार गर्नुपर्छ कि उसले जे भन्नु लागेको छ यो महत्त्वपूर्ण छ। त्यही कुरो हामीले अस्ति हेरेको थियौँ। अनि यहाँनिर चाहिँ पापीहरूलाई उद्धार गर्न येसु ख्रिस्ट संसारमा आउनुभयो, यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। येसु संसारमा पापीलाई उद्धार गर्न आउनुभयो, होइन, र पापीहरूमा सबैभन्दा मुख्य, म सबैभन्दा मुख्य हुँ, यहाँनिर पावलले भन्छ, म जस्तोलाई पनि उहाँले अनुग्रह गर्नुभयो भनेर भन्न खोज्छ 16मा। तर यसकारण मैले कृपा पाएँ कि पापीहरूमा सबैभन्दा मुख्य भएर पनि मद्वारा येसु ख्रिस्टले आफ्नो असीम धैर्य प्रकट गर्न सकुन्। पावलद्वारा येसु प्रभुले एकदमै अचम्मको धीरज, सहनशीलता प्रकट गर्न सकुन्, ताकि उहाँमाथि विश्वास गरेर अनन्त जीवन पाउनेहरूको लागि म एउटा उदाहरण बन्न सकुँ। पावलको जस्तो जीवनमा पनि परमेश्वरले यति धीरज गरेर उसलाई परिवर्तन गर्नुभयो, कृपा गर्नुभयो र एउटा उदाहरण बनाइदिनु भयो। त्यसकारणले जस्तो मान्छेले पनि जब येसुमा, परमेश्वरमा विश्वास गर्न चाहन्छ, उनीहरूले पावलको उदाहरण पक्रेर पनि येसुमा विश्वास गरेर अनन्त जीवन पाउन सक्छन्। त्यो पोइन्ट चाहिँ यहाँनिर पावलले भन्छ। त्यसकारणले म जस्तो सबैभन्दा बढी पापी भन्नुको मतलब चाहिँ त्यो कुरा यहाँनिर हो। म जस्तोलाई पनि उहाँले चाहिँ धीरज गर्नुभयो। त्यसकारणले हामीमा भएको कमजोरीहरू जब येसुमा फर्केर हामी जान्छौँ, उहाँले हामीलाई क्षमा दिनुहुन्छ र नयाँ प्रकारले जीवन दिनुहुन्छ। त्यही कुरा हो। त्यसकारणले आजको विषयमा म जान चाहन्छु, पावलले यहाँनिर के भन्छन्, विनम्रता साथ त्यो सत्यलाई प्रकट गर्दछन् कि उनी चाहिँ सबभन्दा बढी पापी भन्नलाई उनले एउटा सबभन्दा ठुलो कुरा के छ भनेदेखि हामी अहिले एकछिनमा पनि हेर्छौँ। पावलको जीवनमा एउटा समस्या थियो, अनि त्यो समस्या उसले छेस्को भनेछ, काहीँ के भनेछ, तर हामीले कमेन्ट्रीहरूद्वारा, बाइबलको स्कलरहरूद्वारा भनेको कुरा हेर्दाखेरि पावलको समस्या चाहिँ घमण्ड थियो। तर तपाईँलाई म आज भन्न चाहन्छु, यस्तो घमण्ड समस्या हुने त आज कति क्रिस्चियन लिडरहरू छन्, तर उनीहरूले रियलाइज कहिले पनि गर्दैन। उनीहरूले आफ्नो प्रचार गर्ने शैलीमा, आफ्नो शिक्षामा, आफ्नो धनमा, आफ्नो काममा, आफ्नो बुद्धिमा धेरै घमण्ड गर्छन्। त्यो गलत, घमण्ड गलत छ भन्ने कुरा चाहिँ देखाउँछ। त्यसैले पावलको जीवनमा त्यो घमण्डको लागि उनी पश्चातापी हुन्छन्, अनि म जस्तो सबैभन्दा पापीमाथि कृपा देखाउनु भयो परमेश्वरले, म जस्तो घमण्ड गर्नेमाथि, होइन, पटक पटक उनले चाहिँ त्यो क्षमा माग्नु परेको थियो भनेर हामी पढ्छौँ। अनि सबैभन्दा पापी म हुँ भनेर उनले 15 पदमा यहाँ भनेको कुरा चाहिँ हामीले, पापीहरूमा म सबैभन्दा पापी हुँ, त्यसको मैले अलिकति तपाईँलाई वर्णन गर्न कोसिस गरेँ। अनि ख्रिस्ट येशु संसारमा पापीहरूलाई बचाउन आउनुभयो, यो हरेकको लागि सुसमाचार हो। येशु ख्रिस्टै पापीहरूलाई बचाउन आउनुभयो। पापीहरू बाँच्ने उपाय चाहिँ येशुमा पश्चाताप गरेर, विश्वास गरेर येशुतिर जाएर मात्रै हो। कोही पनि व्यक्ति, हाम्रो टाढाको, हाम्रो नजिकको, हाम्रो परिवारको, हाम्रो सम्बन्धको, जोसुकै होस्, हामीले नचिनेको, जबसम्म येशु ख्रिस्टमा विश्वास गरेर उहाँ पश्चाताप गरेर उहाँलाई ग्रहण गर्दैनन्, उनीहरूको उद्धार हुँदैन। उनीहरू धर्म जेसुकै मान्नु केही मतलब छैन। कहिले काहीँ कोही कोही क्रिस्चियनले चाहिँ त्यो पनि बुझ्या हुँदैन, मुक्ति पाउनु अर्को धर्मले नि गर्छ भन्ने जस्तो लागेको हुन्छ। तर बाइबलमा धर्म कर्मको बारेमा धेरै कुरा छ, मूर्ति पूजाको पछाडि शैतान भनेर लेखेको छ। प्रष्ट संसारको देवले त्यो मानिसहरूको विवेकलाई अन्धो बनाएको हुन्छ। त्यस कारण तपाईँ र मेरो जीवनमा, तपाईँ र मेरो हृदयमा विश्वास नगर्नेहरूको लागि एउटा बोझ र निरन्तर प्रयास, प्रार्थना र उनीहरूलाई सुनाउने कुरा हुनुपर्छ। हाम्रो जीवनद्वारा उनीहरूले गवाही देख्नुपर्छ। तपाईँ र म एउटा नुनको काम गर्नुपर्छ, ज्योतिको काम गर्नुपर्छ। त्यस कारण यहाँ पावलले सबैभन्दा पापी म भए पनि, मलाई चाहिँ, पावलले म खराब थिएँ, यहाँनिर अर्को पोइन्ट के छ भने म पापी थिएँ होइन, म पापी हुँ भनेर प्रेजेन्ट टेन्समा भन्छन् उनले। पहिला भएको अब विश्वास गरेर ठिक छु भने होइन नि त। यसले के बताउँछ भनेदेखि, तपाईँ र म येशु ख्रिस्ट बाहेक चाहिँ हामीमा कुनै पनि क्यापासिटी छैन, हाम्रो आफ्नै धार्मिकता केही छैन। त्यस कारण अहिले पनि हामीमा त्यो पुरानो मनुष्यत्व हुन्छ, हामीमा नयाँ जीवन र नयाँ स्वभाव त येशूको आत्मा हामीमा बस्नुहुन्छ, हामी नयाँ प्रकारले जन्मिन्छौँ। ख्रिस्ट हामीमा भएर ख्रिस्टको आत्माद्वारा हामी ख्रिस्टको वचन अनुसारको क्रिस्चियन जीवन जिउँछौँ, जो चाहिँ येशूको चरित्रमा बदलिन्छ। यो कुरो नबुझ्नाले धेरै मानिसहरू जहिले पनि समस्यामा परिराखेको हुन्छ। सो आफैलाई सबैभन्दा बढी पापी भनेर पावलले जुन भनेका छन्, यहाँ प्रश्न आउन सक्छ, अनि त्यसको मतलब के हुन्छ भने, यहाँ अर्को एउटा पद तपाईँलाई म पढ्न चाहन्छु, त्यो चाहिँ यो पद। यसको मतलब चाहिँ के हो त, पावलले भनेको हुन्थ्यो यहाँ सबभन्दा बढी पापी मै हुँ भनेको छ पावलले। अब यहाँनिर चाहिँ दोस्रो कोरिन्थी 5:17 उनले के भन्छ, यसकारण कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो र पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। अब यो त नयाँ हुनु पऱ्यो नि, अब कहाँ पापी हुन्छ त अहिले। तर पावलले यहाँ भन्नु खोजेको कुरा चाहिँ के हो भनेदेखि, हामी ख्रिस्ट बाहेक चाहिँ पापी नै हुँ। हामीमा दुईवटा स्वभाव आज पनि हुन्छ, तर एउटा स्वभावलाई हामीले निरन्तर क्रुसमा चढाउनु पर्छ। यदि कोही ख्रिस्टमा छ भने ऊ नयाँ सृष्टि हो भन्ने जुन चाहिँ कुरा हुन्छ, त्यो निरन्तर ख्रिस्टमा हुनु पर्यो, हामीमा ख्रिस्ट हुनु पर्यो। हामीमा ख्रिस्टको चरित्र भनेको चाहिँ ख्रिस्टको स्वभाव विकास हुनु पर्यो, जुन चाहिँ पवित्र आत्मामा निरन्तर हिँड्नु पर्ने हुन्छ, हामी कहिले पनि छोड्न सक्दैनौँ। त्यही कारणले के हुन्छ, हामी शुद्धिकरण, अघि मैले तपाईँलाई भने नि हामी परमेश्वर जस्तै पर्फेक्ट हुनुपर्छ। त्यो पर्फेक्ट कसरी हुन्छ, येशू प्रभु पवित्र आत्मामा जब हामीमा बस्नुहुन्छ, पवित्र आत्माले उहाँको वचन अनुसार जिउन सक्ने शक्ति हामीमा दिनुहुन्छ। त्यस कारणले सबैभन्दा पापी नयाँ सृष्टि कसरी भयो भन्ने कुराको अर्थमा चाहिँ त्यो, हामीमा परमेश्वरको आत्माद्वारा येशू प्रभु जिउनुहुन्छ। यहाँ पावलको मतलब, जब उनले सबैभन्दा पापी भनेर आफैलाई भनेका छन्, उनले आफ्नो ख्रिस्टमा भएको अवस्था होइन तर मानिसभित्र मानिसको सीमित आफ्नै स्वभावमा सीमित भएको हिसाबले विचार गर्दाखेरि चाहिँ हामी पापी नै हुन्। त्यही कारण हामीले जहिले पनि थाहा पाउनुपर्छ, जहिले पनि हामी उहाँमा विश्वास र भरोसा गरेर जिउनुपर्छ। अनि हामीले अस्ति गएको हप्ता सिकेको थियौँ, विश्वास एउटा वरदान गिफ्ट हो, परमेश्वरले दिएको कुरा हो। त्यो विश्वासद्वारा जिउने भनेको चाहिँ कुनै कुरा परमेश्वरको वचनमा विश्वास र आज्ञा पालन सँगसँगै आउँछ। यस संसारमा जिउँदा पावलको कुरा गर्दै गर्दा उनी ख्रिस्टमा पूर्ण रूपमा भएर जिउँछन्, तर उनी शारीरिक रूपमा मात्रै विचार गर्यो भने उनमा चाहिँ आदमकै पाप स्वभाव जो तपाईँ र ममा छ, त्यस हिसाबले चाहिँ उनी अहिले पनि सबैभन्दा बढी पापी भनेर भन्न खोजेको। अझै उनको जीवनमा त्यो पापको क्रियाशील हुन सक्ने अवस्था छ, होइन, पुरानो मनुष्यत्वसँग अझै सङ्घर्ष छ। त्यही कारणले हामीले बेला बेलामा परीक्षा आउन सक्छ, लोभ लाग्न सक्छ। त्यही कारण हामी जहिले पनि आफैलाई बचाउनु पर्छ, हामीले जहिले पनि आफूलाई तयार गर्नुपर्छ। अनि कुनै पनि बेला त्यो पतन भएको स्वभाव भनेर भनिन्छ, त्यो आदमले पाप गरेपछिको पुरानो मनुष्यत्व भनिन्छ, त्यो स्वभाव हरेक व्यक्तिमा आउन सक्छ। अनि यो सुन्दै गर्दाखेरि यदि तपाईँले कहिल्यै पवित्रताको जीवन जिउन सुरु गर्नु भएन, तपाईँ भित्र र बाहिर छुट्टै जीवन छ भने पश्चाताप गरेर आज नै येशू प्रभुमा समर्पित हुनु पर्यो। त्यो एउटा उपाय हो कि हामी उहाँको भरपूरी जीवन पाउँछौँ। होइन भने हामी मुखले क्रिस्चियन तर जिउने चाहिँ उही भन्छ नि, प्रोफेसिङ क्रिस्चियन प्र्याक्टिसिङ एथिस्ट भन्छ नि। त्यसैले हामी शारीरिक रूपमा त्यो फ्लेस भन्छ अङ्ग्रेजीमा, फ्लेस भनेको चाहिँ पाप स्वभाव, त्यो जीवनलाई त्यागेर हामी निरन्तर पवित्र आत्माको शक्तिमा जिउन प्रयास गर्नुपर्छ। हामी सधैँ पाप स्वभावबाट होसियार रहनुपर्छ। त्यही कुरो गार्ड योर हार्ट भनेछ नि बाइबलमा, आफैलाई सुरक्षित राख भनेर बाइबलमा हामी घरिघरि सुन्छौँ। त्यो भनेको चाहिँ पाप स्वभावबाट हामी आफैलाई जहिले पनि सुरक्षित राख्नुपर्छ। बाइबलमा धेरै ठाउँमा चाहिँ त्यसको बारेमा वार्निङ, पाप स्वभावबाट भनेको चाहिँ त्यो आदमको स्वभावबाट, जुन चाहिँ गलाती 5:19-21 स्वभावबाट, अनि त्यहाँ लेखिएको छ त्यस्ता काम गर्नेहरू त परमेश्वरको राज्यको हकवाला हुने छैन। अर्को एउटा सायद 1 कोरिन्थी 9 अध्यायको के अरे 3 अध्यायको 9 देखि 3 अध्यायको 9 देखि पनि त्यहाँनिर लेखेको छ। त्यसकारणले यहाँनिर पावलले पनि भन्न खोजेका हुन् कि आफ्नो जीवन हेर्दैछन्, उनी आफैले येशु प्रभुबाट अलग रहेर आफ्नो जीवन हेर्दैछन्, त्यो हिसाबले हेर्दा चाहिँ उनी सबैभन्दा मुख्य पापीको रूपमा देख्छन्। जुन बेला उनले परमेश्वरलाई प्रसन्न गर्दैछन् भन्ने ठानेका थिए, तर पनि त्यो चाहिँ उनले पहिलाको जीवन हेर्दै थिए, जुन बेलामा क्रिस्चियनहरूको विरोध लागेको थियो। त्यतिखेर उनको विचार के थियो, उनीहरूले त परमेश्वरको काम गरिरहेछ, तर गलत काम गरिरहेको थियो, उनले परमेश्वरको विरुद्ध गरिरहेको थिए। अनि त्यो कुरा हेर्दै गर्दाखेरि उनले आफैलाई सबभन्दा बढी पापी, तर त्यस्तो भए तापनि उनी सम्झदा गर्दै सम्झना त्यसलाई सम्झना गर्दै भन्छ कसरी उनी अहङ्कारी थिए अनि त्यसमा फसेका थिए, होइन डिसिभ भन्छ अङ्ग्रेजीमा, त्यसमा झुकिएका थिए। र बाइबलमा त्यसको बारेमा हिब्रूमा लेखिएको छ, पावलको जीवनको जुन त्यो अवस्था, जुन पापी अवस्था भन्ने हिब्रू 12:1 यसकारण यतिका साक्षीको ठुलो बादलले हामीलाई घेरिराखेको हुनाले हर किसिमका बोझा र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छ्याएर हाम्रो सामुन्ने राखेको दौड धैर्यता साथ दौडौँ। यहाँ फेरि अघि तपाईँलाई मैले भनेको कुरा, अब यहाँनिर सजिलै हर किसिमका बोझा हामीलाई सजिलै अल्झाउने पाप, यो कुराबाट चाहिँ हामी बस्नु पर्यो। त्यो बस्ने उपाय के हो? पवित्र आत्माको अगुवाईमा परमेश्वरको वचन अनुसार जिउने जीवन, होइन? त्यो कुरा चाहिँ हामीले बुझ्नु पर्यो। त्यही कुरालाई उनले सम्झना गरिराखेका छन्। सो हामीलाई सजिलैसित अल्झाउने पाप भनेको चाहिँ कुनै पनि कुरा हाम्रो जीवनमा हुनसक्छ जुन चाहिँ हामी आत्माको अगुवाईमा नहिँडेर हाम्रो शरीर फ्लेस अभिलाषा स्वार्थको अगुवाईमा हिँड्छन्। तर तपाईँलाई म अलिकति चाहिँ के भन्न चाहन्छु भने धेरै मान्छेहरूले त्यो स्वार्थ त्यो पाप स्वभाव त्यो फ्लेस त्यो लोभलाई त्यति त्यागेका छैन, उनीहरू छेनमै त्यसको कब्जामा परेको मैले देखिराखेको छु। तर तपाईँहरू म पक्का ख्रिस्टमा छौँ भने स्वतन्त्र हुन्छ। बाइबलमा छ नि येशु प्रभुले 8 अध्याय युहन्नाको 31-32 के छ, तिमीहरू मेरो वचनमा रह्यो भने मेरो चेलाहरू हौ र तिमीले सत्यको ज्ञान तिमीले सत्य जान्नेछौ र सत्यले तिमीलाई स्वतन्त्र गर्नेछ। त्यो स्वतन्त्र त्यो इगोबाट त्यो लोभबाट त्यो घमण्डबाट त्यो अहङ्कारबाट त्यो सबै किसिमका भावनाबाट तपाईँ के हुनुहुन्छ? स्वतन्त्र हुनु। तपाईँमा ख्रिस्टको आत्मा परमेश्वरको धार्मिकताको काम गर्ने कुरामा तपाईँ एकदमै गहिरिनुहुन्छ। कुनै पनि कुराले तपाईँलाई आवेगमा पुर्याउँदैन। जीवनको सबभन्दा ठुलो पाप, अनि पावलले चाहिँ पावलको जीवनमा सबभन्दा ठुलो पाप चाहिँ घमण्ड थियो अरे, अहङ्कार थियो अरे। अनि यो अहङ्कार भनेको चाहिँ धेरैसँग हुन्छ, क्रिस्चियनसँग प्राइड भन्छ अङ्ग्रेजीमा। अनि हामी घमण्डले उनलाई चाहिँ घमण्डले सधैँ सताउँथ्यो अरे। परमेश्वरले उनलाई धेरै सत्यता प्रकट गरिदिनु भएको कारणले पनि ऊ घमण्डी थियो। बाइबलमा त्यो छ नि त, परमेश्वरले धेरै सत्यता पावललाई प्रकट गर्नुभएको थियो। तपाईँलाई म एउटा पद पढ्न चाहन्छु, 2 कोरिन्थी 12:7। तर प्रशस्त प्रकाश भनेको चाहिँ परमेश्वरले प्रकट गर्नुभएको सत्यता होइन, को कारण घमण्डीले म बढ्ता नफुलु भनेर। किनभने उनले सबै कुरा जाने नि त, उनले त धेरै दमस्कसको रोडमा येशूलाई भेटिसकेपछि पावलको जीवनमा त धेरै कुरा परमेश्वरले प्रकट गर्नुभयो नि। उनले आफैले कतैबाट सिक्नु भन्दा नि परमेश्वरले एउटा ज्योति दिनुभयो नि। त्यसकारण पावलले यति धेरै कुरा लेखेका छन्। तर यहाँ त्यसको कारण उनमा घमण्ड आउन सक्ने, अनि म बढ्ता नफुलु भनेर मलाई सताउन र घमण्डबाट रोक्नलाई सैतानको दूत अर्थात् एउटा काँडो मेरो शरीरमा दियो। उसले त्यसको बारेमा धेरै भनेको छ, पावलको एउटा छेसको थियो भनेर। हामीलाई पक्का चाहिँ थाहा छैन, तर एउटा कुरा यहाँनिर थाहा छ, घमण्ड चाहिँ परमेश्वरको विरुद्धमा हो। त्यसबाट बचाउनलाई उनले प्रार्थना गरिराख थिए, उसले नम्र हुनुपर्ने होइन। अनि त्यो कुरा चाहिँ यहाँ सैतानले उनलाई जहिले पनि छल गरिराख्ने, त्यो घमण्डको अथवा लोभको अथवा कुनै इगोको जुन चाहिँ परीक्षा हो, सैतानबाट आउँछ प्रियहरू। अनि धेरै मान्छेहरूले कहिल्यै आफैलाई ख्रिस्टमा सरेन्डरै गरेका छैन, किनभने मलाई थाहा छ एउटा सानो कुरा गर्ने बित्तिकै उनीहरूलाई छोयो भने उनीहरू भन्छ नि उनीहरूको टेम्परमेन्टमा ब्रस्ट हुन्छन्। त्यसको मतलब के हो? सैतान तुरुन्तै उनीहरूलाई कब्जा गर्छ। उनीहरू परमेश्वरको आत्मामा आयो भने के हुन्छ? उनीहरू विनम्र हुन्छ। प्रियहरू यो क्रुसमा टाँगेको कुरा थियो, पावलले घरिघरि भन्छ नि म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु। यो एकदमै महत्त्वपूर्ण कुराहरू हुन्। त्यसकारणले पाउललाई थाहा थियो शारीरिक सङ्घर्ष जीवनभरिको सङ्घर्ष हो। यो वास्तवमा विश्वासीहरूको जीवनमा यो फ्लेस, यो शारीरिक पाप स्वभावको सङ्घर्ष गलाती 5:19-21 सङ्घर्ष जुन चाहिँ हामीमा गलाती 5:22-23 हुनुपर्ने त्यो जीवनभरिको सङ्घर्ष। त्यसकारणले त्यसबाट कसरी बच्ने भन्ने कुरा एउटा महत्त्वपूर्ण कुरा हो। अनि त्यसको एउटा उदाहरण म पछि तपाईँलाई पेश गर्छु। त्यसैले त्यसैको निम्ति मलाई कृपा गरिएको छ भनेर पावलले भन्छ, किनभने म त्यस्तो भए तापनि अरू मानिसहरूद्वारा मबाट सिकुन् भनेर ममा धीरजको मलाई एउटा उदाहरण बनाइएको छ। अनि वास्तवमा पावलको जीवन देखेर हामी धेरै कुरा सिक्न सक्छौँ, किनभने उनले जति दुःख त कसले भोगेर, तर उनको हृदयमा परमेश्वरप्रतिको प्रेम, विश्वासीहरूप्रतिको प्रेम, गलातीका विश्वासीहरूलाई तिमीहरूमा ख्रिस्टको स्वभाव नबनुन्जेलसम्म मलाई प्रसव वेदना भएको छ भनेर उनले भन्छन्। मानिसहरूलाई सुसमाचार सुनाउने क्रममा उनको ज्यान जान्छ, तर उनी ज्यान दिन तयार छन्। त्यो सबै कुरा के हो? उनको ख्रिस्टप्रतिको प्रेम र उनको धीरज, उनमा आएको सहनशीलता हो। अनि उनले त्यही कुरा भन्छन्, म एउटा उदाहरण बन्न सकुँ जुन उहाँमा विश्वास गर्नेको निम्ति उदाहरण बन्न सकोस्, जुन चाहिँ हामीले 16 पदमा अघि हेरेको थियौँ। 16 पदमा 1 तिमोथी 16 पदमा के छ? तर यसकारण मैले कृपा पाएँ कि पापीहरूमा सबैभन्दा मुख्य भएर पनि मद्वारा येशु ख्रिस्टले आफ्नो असीम धैर्य प्रकट गर्न सकुन्, ताकि उहाँमाथि विश्वास गरेर अनन्त जीवन पाउनेहरूको लागि म एउटा उदाहरण बन्न सकुँ। पावलको भनाइ के छ यहाँ? पावलको उदाहरण देखेर मानिसहरूले येशु प्रभुमाथि विश्वास गरेर अनन्त जीवन पाउन सकुन्, त्यो उदाहरण म बन्न सकुँ उसको। तपाईँले त्यस्तो कहिले विचार गर्नुभएको छ? तपाईँको जीवनको उदाहरण देखेर तपाईँको नजिकको मान्छे, टाढाको मान्छे, चर्चमा आइराखेको मान्छे, आउन नसकेको मान्छे, उनीहरू अनन्त जीवन पाउन्, उनीहरू ख्रिस्टमा विश्वास गरून्। तपाईँ र मेरो सोच त्यो हुनुपर्छ। तपाईँ र म एउटा ज्योति र नुन को भावनामा हामी आउनुपर्छ, ताकि परमेश्वरको महिमा हुन सकोस्, होइन? त्यो कुरो सबभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसैले उहाँमा विश्वास गरेर अनन्त जीवन पाउनेहरूको लागि पावलले एउटा उदाहरण बन्नको लागि यति ठुलो इच्छा राखेको हामी देख्छौँ। पावलले प्रभुबाट किन कृपा पाए भन्ने कुराको दोस्रो कारण पनि हामी हेर्न सक्छौँ। दोस्रो कारण के छ भने, परमेश्वरले सबै महान जातिका के अरे सबै मानव जातिमा सबभन्दा मूर्ख चाहिँ, घमण्डी चाहिँ को छ भनेर पावललाई छान्नुभयो। अनि यस्तो मानिस जसले आफैमा यति घमण्ड थियो, तर त्यो घमण्डलाई येशु प्रभुले तोड्नुभयो। मलाई लाग्छ कति धीरज येशु प्रभु हुनुभयो जब पावलले आफैलाई येशु प्रभुमा विश्वास गर्छ। अनि त्यसपछि पावलको जीवनमा निरन्तर यो स्ट्रगल, यो सङ्घर्ष रहन्छ आफ्नो स्वार्थ घमण्डमा र येशुमा भरोसा। अनि यहाँनिर परमेश्वरको अनुग्रह यति प्रशस्त हुन्छ कि त्यस्तो व्यक्ति येशु के अरे पावललाई येशु प्रभुले एउटा उदाहरण, अरूको निम्ति धीरजको उदाहरण उनी बन्न सक्छन्। अरू के अरे परमेश्वरले पटक पटक उसको जीवनमा त्यो समस्या आउँछ, स्ट्रगल आउँछ, तर उहाँले क्षमा दिनुहुन्छ, निरन्तर उहाँले काम गरिरहनुहुन्छ। त्यो कुरो चाहिँ यहाँ पावलले तिमोथीसँग भन्दैछन् कि त्यो उदाहरण दिँदैछन्। त्यसैले तिमोथीलाई भन्दछन्, निराश नहो, किनभने प्रभु अनुग्रही हुनुहुन्छ, म जस्तोलाई पनि उहाँले मौका दिएर बदल्नु भयो र मलाई उदाहरण बनाउनु भयो। तिमी पनि उदाहरण बन्न सक्छौ, अनि उहाँमा कोही पनि असफल हुनु पर्दैन, सफल हुन सक्छौ, र परमेश्वर तिमीसँग हुनुहुन्छ, धीरज हुनुहुन्छ। त्यसकारणले कहिलेकाहीँ हामीले कुनै कुरा गर्न सकेनौँ भने हामी अझै परमेश्वरको कुरा सुनेर उहाँको बाटोमा हिँड्न प्रयास गर्ने, गिभ अप गर्ने होइन, अझै अरू बढी संसारिक कुरामा लाग्ने होइन। हामीले त निरन्तर परमेश्वरको वचन र धार्मिकता अनुसार जिउनलाई त्यतातिर बदलिने हो। उहाँले फेरि उठाएर तिमीलाई प्रयोग गर्न सक्नुहुन्छ भनेर तिमोथीलाई पावलले उत्साह दिएको कुरा हामी पाउँछौँ। अनि यहाँ पावल भन्दैछन्, उहाँले अथवा परमेश्वरले मेरो सबै घमण्डमा धैर्य दिनुभएको छ। क्रिस्चियनहरू प्रतिको मेरो विरोध अनि येसु प्रतिको विरोध यो सबै कुराबाट परिवर्तन गरेर ममा उहाँले यो धीरजता यो सहनशीलता ल्याउनु भएको छ भनेर उनी भावुक हुँदैछन् र परमेश्वरलाई महिमा दिनलाई यी शब्दहरू यहाँ भनेका छन्। मैले तपाईँलाई पढ्न लागेको यो पद हो अनि यहाँ पहिलो तिमोथी 1:17 के छ, युग युगका राजा अविनाशी अदृश्य एकमात्र परमेश्वरलाई आदर र महिमा सदा सर्वदा होस्, आमेन। तुरन्तै किनभने उसको हृदय भरिन्छ परमेश्वरको धार्मिकता र अनुग्रहले अनि परमेश्वरको महानताले अनि तुरुन्तै उनले यो परमेश्वरको महिमा उनले गर्छन्, परमेश्वरप्रति भावुक भएर यी कुराहरू उनले भनेका छन् यहाँनिर, होइन? त्यस कारणले हामी परमेश्वरप्रति कस्ता छौँ, हामीले परमेश्वरलाई कसरी महिमा दिन्छौँ, हाम्रो नजरमा परमेश्वर कस्तो हुनुहुन्छ हामी आफैलाई जाँच्ने कुरा हो। प्रभु येशु उनीप्रति कति दयालु र अनुग्रही हुनुहुन्छ भन्ने कुराले पावल भावुक हुन्छन्, उनको हृदयलाई त्यसले छुन्छ, पटक पटक पावललाई थाहा छ उनको जीवन। त्यस कारण तपाईँ र मेरो जीवनमा कहिलेकाहीँ त्यही पापले त्यही कुराले सायद प्रभाव पारिराख्छ, तर निराश हुनुभन्दा त्यसबाट बदलिने परमेश्वरको अनुग्रह माग्ने ताकि हामी सिद्ध पर्फेक्ट हुन सकौँ त्यसैमा जिउने होइन, र परमेश्वरले हामीलाई क्षमा दिनुहुन्छ र नयाँ बनाउनुहुन्छ। त्यसैले एकमात्र परमेश्वरलाई महिमा आदर र उहाँको प्रशंसा हामीले गर्नुपर्छ। अब अलिकति तपाईँलाई मैले अलिकति पहिलो तिमोथी 1:18 तलको कुराहरू तपाईँलाई अलिकति म भन्न चाहन्छु अनि त्यो चाहिँ 18 के छ भने, मेरो छोरो तिमोथी म तिमीलाई यो आज्ञा दिँदैछु कि तिम्रो सम्बन्धमा अघि कहिएको भनेको चाहिँ अघि नै भनिएको अहिलेसम्म सिकाइएको अगमबाणी अनुसार तिमीद्वारा प्रेरणा पाएर विश्वास र असल विवेक कायम राख्दै तिमी असल लडाइँ लड्न सक। अब यहाँ अलिकति तपाईँलाई म के भन्छु, यहाँ मुख्य कुरा चाहिँ विश्वास होइन र असल विवेक, दुईटा कुरा हामीले यहाँनिर दोहोऱ्याइएको छ, जुन चाहिँ योभन्दा पहिला हामीले त्यसको बारेमा धेरै सिकेको छौँ। शुद्ध हृदय, असल के भन्छ निष्कपट विश्वास र असल विवेक, यो कुरा चाहिँ हामीले सिकेको छौँ। जब हामी परमेश्वरमा नयाँ जीवन पाउँछौँ त्यो विश्वासबाट आउँछ, निष्कपट भनेको चाहिँ समर्पित आज्ञा पालन गर्ने विश्वास, जसले चाहिँ हाम्रो हृदय शुद्ध हुन्छ, शुद्ध हृदय भएपछि हाम्रो विवेक असल हुन्छ, त्यो कुरा हामीले हेरेको थियौँ। तर पहिला विश्वासमा नयाँ जीवन आएन भने हृदय शुद्ध हुँदैन, हृदय शुद्ध भएन भने विवेक शुद्ध हुँदैन, त्यो कुरा विवेकले गर्ने काम हृदयबाट गर्छ अनि त्यो यहाँ गर्दै गर्दाखेरि यहाँ के छ, त्यसलाई कायम राख्दै तिमी असल लडाइँ लड्न सक। त्यसैले यहाँ लडाइँको कुरा, त्यसैले आज तपाईँलाई म सबै कुरा सिकाउनलाई भ्याउँदिनँ, लडाइँको सम्बन्धमा हाम्रो शत्रु चाहिँ को, कसरी लड्ने, के हतियार हो, धेरै कुरा छ, यसलाई अलिकति गहिराईमा अध्ययन गर्नलाई, त्यसै बाहिर बाहिर हेर्ने कुरा भन्दा तपाईँ र मेरो भित्री हृदयमा छुनु पऱ्यो यी वचनहरूले। आज यति कुराहरू सिकिराखेका छौँ, तपाईँ र ममा अझै घमण्ड छ, अझै ईर्ष्या छ, अझै इगो छ, अझै दुई किसिमको जीवन छ, के काम लाग्यो यो पढेर, यो अध्ययन गरेर के काम लाग्यो? तपाईँ र म पहिला नयाँ हुनु पऱ्यो नि, होइन? अब यहाँ 19 के छ, विश्वास र स्वच्छ विवेक कायम राख, फेरि यहाँ स्वच्छ विवेक र विश्वास, कुनै कुनै मानिसले विवेकलाई इन्कार गरेर आफ्नो विश्वासको जहाज डुबाएका छन्। त्यसैले विवेकलाई इन्कार गर्ने भनेको चाहिँ के हुन्छ, मैले पहिल्यै सिकाइसकेको छु, विवेक चाहिँ विश्वास र हृदय पहिला सुध्रिनु पर्यो अनि असल विवेक हुन्छ। अन्त विवेकलाई व्यवस्था गर्ने भनेको चाहिँ के हुन्छ, त्यो चाहिँ विवेकले चाहिँ यस्तो नगर भनिरहेछ, उसले चाहिँ खराबी गरिरहेछ, त्यो त टोटली पापमा फसिहाल्यो नि, शैतानले गराउँछ त्यस्तो, होइन? त्यसैले त्यो कुरा हामीले हेरिराखेका छौँ। एउटा उदाहरणको लागि के भन्छ त्यसलाई एनालाइज गर्दाखेरि, यसलाई मूल्याङ्कन गर्दाखेरि एउटा उदाहरण तपाईँलाई म भन्न चाहन्छु। क्रिस्चियन जीवन चाहिँ यहाँ एउटा मान्छेले दिएको उदाहरण तपाईँलाई म भन्न खोजिरहेको छु। हाम्रो भान्जाले अस्ति चाहिँ सेतो र कालो कुकुरको उदाहरण दिएको थियो, वास्तवमा द्याट्स भेरी भेरी इम्पोर्टेन्ट अल्सो। अनि कुन चाहिँ कुकुरले जित्छ भन्ने चाहिँ त्यो मालिकलाई थाहा हुन्थ्यो अरे, किन भन्दाखेरि चाहिँ कुन चाहिँ कुकुरलाई बढी खाना दिएको छ त्यसले जित्थ्यो अरे, होइन? अनि पहिले थाहा हुन्थ्यो अरे उसलाई भन्ने एउटा उदाहरण दिएको थियो, कुन कुनलाई बढी खाना दिएछ भन्ने कुरा। अनि यहाँ अर्को उदाहरण के छ भनेदेखि, अलास्कामा मुच भन्छ यो जराय जस्तो, होइन? अनि जरायको चाहिँ एकदम ठुलो भिड भिडमा बस्छ, अनि यो समरमा के भन्छ, समर भनेको चाहिँ बर्सातको समय, शरद के भन्छ बर्सातलाई चाहिँ के भन्छ, शरद होइन के ऋतु भन्छ नि, होइन, पानी सानी पर्छ, पुरा घाँसहरू हुन्छ त्यो। अनि शरद ऋतु आउँछ नि जब फल्स भन्छ यहाँ फल, शरद ऋतु आएपछि चाहिँ के हुन्छ भने त्यो 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 भाले जरायोहरूको चाहिँ त्यो बगालमा एउटा मात्रै मुली हुनसक्छ, अनि त्यो मुली को हुन भन्दाखेरि चाहिँ त्यो कहिलेकाहीँ त दुई तिनवटा भाले आउँछ अनि सबै मुली हुन खोज्छ, अनि त्यहाँ रियल लडाइँ हुन्थ्यो अरे, होइन? जब अनि त्यो लडाइँ कसले जित्छ भने जुन चाहिँ भालेले अर्को चाहिँको एन्टलर भन्छ यो जराएको सिङ हुन्छ नि त्यो सिङ भाँच दिन्छ अनि त्यसले हार्छ अनि त्यो चाहिँ सब्मिट गर्छ अनि त्यही जसले जित्यो त्यो लिडर हुन्छ। अनि यहाँनिर त्यो उदाहरणमा के छ भनेदेखि त्यो शरद ऋतुमा कुन चाहिँ भाले विजयी हुन्छ भन्ने कुरा चाहिँ त्यो वर्षा याममा कुन चाहिँ भालेले पौष्टिक घाँसहरू सम्पूर्ण कुराहरू खाएर आफैलाई बलियो मसलमान र उसको सिङ चाहिँ एकदम स्वास्थ्य प्रकारले बढेको एकदम तन्दुरुस्त हुन्छ नि त्यसले जित्छ, होइन? त्यस्तै यो आत्मिकी लडाइँमा, क्रिस्चियनहरूको आत्मिकी लडाइँमा अब यो कुनै पनि बेला अब यिनीहरूको चाहिँ शरद ऋतुमा यो लडाइँ हुन्थ्यो, अब क्रिस्चियनहरूको चाहिँ के हुन्छ, सैतानले कुनै पनि बेला उसको समयमा एट्याक गर्छ, तर सैतानको एट्याक अथवा त्यो आत्मिकी लडाइँमा विजय हुन के गर्नुपर्छ, त्यतिखेर लडाइँ ठिक गरेर हुँदैन नि, पहिला आफूलाई प्रिपरेसन गर्नु पर्यो, होइन? त्यो जित्नलाई पहिल्यै प्रिपरेसन गर्नु पर्यो। महत्त्वपूर्ण शिक्षा त्यो जराएको भालेको बिचमा लडाइँ कसले जित्छ भन्दाखेरि चाहिँ जसले राम्रोसँग खाएको छ, जसको सिङ राम्रोसँग विकास भएको छ, जसको मसल राम्रोसँग विकास भएको छ, पहिले ऊ तयार भएको छ, खान नपाउने राम्रोसँग नहुर्केकोले के गर्छ, ऊ चाहिँ कमजोर हुन्छ। त्यस्तै त्यो कुराबाट सिक्ने पाठ के छ भनेदेखि, महत्त्वपूर्ण पाठ चाहिँ विश्वासी क्रिस्चियनहरूको हिसाबले विचार गर्दाखेरि हामी आत्मिकी रूपमा बलवान हुनलाई, तन्दुरुस्त हुनलाई, हाम्रो आत्मिकी मसल भन्छ नि मसल, होइन, आत्मिकी मसल बलियो बनाउनलाई हामीले के गर्नु पर्यो, हाम्रो विश्वास बलियो बनाउनलाई हामीले आफैलाई तयार गर्नु पर्यो परमेश्वरको वचन प्रार्थना, परमेश्वरको वचन प्रार्थना र सङ्गति, मण्डलीको सङ्गति हामीलाई बलियो बनाउनलाई एकदम महत्त्वपूर्ण छ। त्यसकारण हामीले मण्डलीमा जानुपर्छ, एकले अर्कालाई उत्साह दिनुपर्छ, हामीले बाइबल पढ्नुपर्छ, परमेश्वरको वचन, त्योद्वारा हाम्रो आत्मिकी भोजन हुन्छ, हामीले प्रार्थना गर्नुपर्छ, त्यो परमेश्वरसँगको सम्बन्ध। त्यसैले यहाँनिर त्यो हामीलाई आत्मिकी रूपमा तयार गर्ने प्रार्थना भनेको चाहिँ समर्पित प्रार्थना, साँच्चै नम्रतामा परमेश्वरमा समर्पित भएको एउटा चूर्ण भएको प्रार्थना। त्यसैले शैतानले जुनसुकै बेला आक्रमण गरे पनि हामी आत्मिक रूपमा विजय हुन के हुन्छ, हामीले तयार छौँ कि छैनौँ, हामीले बाइबल पढाएको छौँ कि छैनौँ, हामी सङ्गतिमा बलियो छौँ कि छैनौँ, हामी एकअर्कामा सही छौँ कि छैनौँ, होइन? कतिचोटि मान्छेहरू मण्डली चाहिँ जान्छ तर उनीहरूको प्र्याक्टिस के छ, एकले अर्काको विरोध गर्ने, कुरा काट्ने, जब मान्छे कुरा काट्ने गनगन गर्छ नि त्यसभित्र त शैतानको काम त अलरेडी छ नि त, विभाजित विभाजन ल्याउने, होइन, मान्छेलाई आदर नगर्ने अलरेडी शैतानको काम छ नि त, त्यसले त कहिले परमेश्वरमा बलियो त भएको छैन नि त, बुझ्नुहुन्छ? आत्मिक रूपमा हामी स्वास्थ्य हुनु पर्यो, हामी विनम्र हुनु, परमेश्वरको आत्माले हामीलाई चलाउनु पर्यो, हामी तयारी हुनु पर्यो, ताकि हामी यो जरायो जुन चाहिँ समर याममा बेसरी स्वास्थ्य खानाहरू खाएर आफैलाई तयार गरेर मसल गरेर बसेको हुन्छ त्यसले जित्छ, त्यस्तै हामी परमेश्वरको क्वाइट टाइम गर्ने, बाइबल पढ्ने, बाइबललाई राम्रोसँग अध्ययन गरेर त्यसमा समर्पण हुने, प्रार्थना गर्ने, सङ्गतिमा रहने, ताकि हामी आत्मिक रूपमा बलियो हुन सक्छौँ, अनि त्यस्तो अवस्थाले चाहिँ हाम्रो युद्ध आत्मिकी लडाइँ चाहिँ हामीले जित्न सक्छौँ। त्यसैले कुनै पनि समय शैतानले एट्याक गर्न सक्छ, हामी सबै समयको लागि लड्नलाई तयार हुन्छौँ, हामी निरन्तर त्यसमा अगाडि बढ्छौँ, अनि हामी आत्मिकी युद्धको लागि पौष्टिक आत्मिकी भोजनद्वारा निरन्तर आत्मिक रूपमा वृद्धि भइराखेका छौँ कि छैनौँ, यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसकारणले हामीले भर्खरै यहाँ हेरेको 18 पदमा यहाँनिर के छ, मेरो छोरो तिमी म तिमोथी म तिमीलाई यो आज्ञा दिँदैछु कि तिम्रो सम्बन्धमा अघि कहिएको भन अघि तिम्रो बारेमा बोलावटको बारेमा भनिएको अगमबाणी अनुसार परमेश्वरको वचन अनुसार। अरू एउटा कुरा म तपाईँलाई म भन्दै थिएँ, यो अगमबाणी भन्ने कुरा चाहिँ के हुन्छ भने आजकल मान्छेहरूले अगमबाणी बोल्न थालेका हुन्छ, त्यो होइन। परमेश्वरले अगमबाणी गरेको कुरा त बाइबलमा छ नि त, लेखिया छ नि त, तपाईँहरू मेरो लागि अगमबाणी लेखिसकेका छ। त्यही वचन परमेश्वरले हामीलाई इम्प्रेसन गर्नुहुन्छ, त्यही वचन हामीलाई दिनुहुन्छ। अहिले नयाँ अर्को अगमबाणी कसैले बोल्ने होइन। यो जति मान्छेहरूले अगमवक्ता भएर अगमबाणी बोल्छन् नि, तिनीहरूले झुटा शिक्षा फैलाउँदैछन्, उनीहरू परमेश्वरको काम गर्दै छैनन्। यो अलिकति राम्रोसँग अध्ययन गर्नुपर्छ। त्यस कारण त्यो कुरा हामीले विचार गर्नुपर्छ। परमेश्वरको वचनमा जुन कुरा हामीलाई भनिएको छ होइन, तीद्वारा प्रेरणा पाएर यहाँनिर के छ, विश्वास र असल विवेक कायम राख्दै तिमी असल लडाइँ लड। अब हाम्रो आत्मिकी असल लडाइँमा लडेर सफल विजयी हुनको लागि के हुन्छ, हाम्रो विश्वास र असल विवेक, र हाम्रो विश्वास बलियो केले हुन्छ, परमेश्वरको वचन, परमेश्वरसँग सम्बन्ध, सङ्गति, प्रार्थना अनि एकअर्काको सङ्गति। त्यस कारणले मण्डली हाम्रो लागि यही कारणले एकदमै जरुरी छ। आत्मिकी अब हाम्रो जसरी त्यो जराएको चाहिँ मसल होइन, अनि उसको चाहिँ सिङ बलियो हुनु पर्थ्यो नि त होइन, त्यसले चाहिँ उजित्यो भने, हाम्रो आत्मिकी मसल चाहिँ हाम्रो विश्वास र हाम्रो विवेकमा परमेश्वरको वचन अनुसार आत्मिक रूपमा हामी परिपक्व भएर बढ्नुपर्ने हुन्छ। सधैँ आत्मिकी युद्धको लागि हामी तत्पर हुनुपर्छ ताकि हामी विजयी हुन सक्छौँ। कुनै पनि समय हामी तयार भएर बस्छौँ, हाम्रो तयारी कस्तो भएको छ, हाम्रो आत्मिकी तयारी सही प्रकारको सधैँ हुनुपर्छ होइन, परमेश्वरसँग प्रार्थना गर्ने, उहाँको वचन अध्ययन गर्ने र पालन गर्ने होइन। त्यसैले वास्तवमा हाम्रो तयार हुने समय चाहिँ अब आत्मिकी युद्ध अथवा हामीलाई आक्रमण कुन समय हुनसक्छ, तर हाम्रो तयारी आज भोलि निरन्तर दिनदिनै हाम्रो तयारी रहनुपर्ने हुन्छ होइन, दिनदिनै हामी तयार हुनुपर्ने हुन्छ। अनि त्यही कुरा अङ्ग्रेजीमा भन्दाखेरि फाइट द गुड फाइट भनेको छ अङ्ग्रेजीमा, यसलाई असल लडाइँ लड्न सक होइन, यो 18 पदमा त्यही कुरा चाहिँ हामी देख्छौँ। त्यसले विश्वास र असल लडाइँ लड्न चाहिँ पहिलो तिमोथीमा पावलले जोड दिएका छन्। यो एक प्रकारले यसमा सबभन्दा मुख्य कुरा चाहिँ हाम्रो विश्वासको लडाइँ चाहिँ विजयी प्रकारले लड्ने कुरा चाहिँ सबभन्दा मुख्य कुरा छ, त्यो कुरा चाहिँ हामी यहाँ देख्दछौँ। विश्वास र विवेकले विवेकलाई समाति राख्ने कुरा पनि छ होइन, असल विवेक कायम राख्दै तिमी असल लडाइँ लड्न सक, विश्वास र स्वच्छ विवेकलाई कायम राख। अनि एउटा अर्को पद तपाईँलाई म पढ्न चाहन्छु, यहाँ 19 पनि पढौँ। विश्वास र स्वच्छ विवेक कायम राख, कुनै कुनै मानिसले विवेकलाई इन्कार गरेर आफ्नो विश्वासको जहाज डुबाएका छन्। अनि त्यसपछि 20मा हेर्नु भने त्यो मान्छेहरूको नाम पनि यहाँ दिएको छ। त्यसपछि तपाईँलाई यो पद पढ्न लागेको थिएँ, यो पद होइन, यहाँनिर यो पद होइन, यो पनि होइन, वेट, यो दोस्रो तिमोथी 4:7 पावलले के भन्छ, मैले उत्तम लडाइँ लडेको छु, मैले दौड सिद्धाएको छु, मैले विश्वासलाई बचाइराखेको छु, जब अब उपरान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिकता न्यायाधीश प्रभुले त्यस दिन मलाई दिनुहुनेछ, र मलाई मात्र होइन तर उहाँको पुनरागमन प्रिय मान्यहरू सबैलाई दिनुहुनेछ, येशु प्रभुमा समर्पित व्यक्तिहरूलाई दिनुहुन्छ। यहाँनिर पावलले के भन्छ, तिमोथीलाई विश्वासलाई बचाइराख र उत्तम लडाइँ लड, स्वच्छ विवेक राख भनेर शिक्षा दिएको छ। अनि त्यो सबै कुरा कसरी हुन्छ भन्ने कुरा हामीले हेऱ्यौँ। हामीले आफैलाई आत्मिकी युद्धको विजेताको लागि तयार गर्ने कुरा चाहिँ परमेश्वरको वचन र प्रार्थना अनि एकअर्कामा सङ्गति। त्यसकारण हरेक व्यक्तिले मण्डलीमा उपस्थित हुनु, एकअर्कामा सङ्गति गर्नु, परमेश्वरको महिमा गर्नु, यो एकदमै जरुरी छ। अनि तपाईँलाई यो पद पनि म एकचोटि सम्झना दिलाउन चाहन्छु, पहिलो तिमोथी 1:5, अनि यस आज्ञाको लक्ष्य प्रेम हो जुन शुद्ध हृदय असल विवेक र निष्कपट विश्वासबाट आउँछ। त्यसकारणले वास्तवमा अस्तिको हप्ता हामीले हेर्थ्यौँ प्रेम र विश्वास, अनि पहिलो कोरन्थी 13 को अन्तिममा लेखेको छ अब विश्वास प्रेम र आशा, होइन विश्वास आशा र प्रेम हो, के अरे त्यसमा नि सबभन्दा महत्त्वपूर्ण कुरा प्रेम। त्यसकारणले विश्वास प्रेम चाहिँ परमेश्वरबाट आउने वरदान हो, अनि जब हामीमा असल विश्वास हुन्छ हाम्रो हृदय शुद्ध हुन्छ, जब मान्छेले कुनै पनि काम शुद्ध हृदयले गर्छ उसको विवेक असल हुन्छ, जब उसको हृदयमा खराबी छ भने विवेक असल हुन सक्दैन, अनि विश्वास परमेश्वरमा सही छैन भने हृदय खराब रहन्छ। त्यसकारणले परमेश्वरमा हामी विजयी जीवन जिउनलाई चाहिँ हाम्रो विश्वास पहिला सही हुनुपर्छ। त्यसकारणले उत्तम लडाइँ लड्ने कुरा चाहिँ आफैलाई पौष्टिक कुराहरूद्वारा, आत्मिकी भोजनद्वारा तन्दुरुस्त राख्ने कुरा, अनि धार्मिकतामा हिँड्ने कुरा, अनि योभन्दा बढी मैले भन्नु पर्दैन। परमेश्वरको वचनमा सधैँ त्यही छ, हामीलाई येशु जस्तो बनाउने उहाँको उद्देश्य हो, अनि हामीले निरन्तर परमेश्वरमा भरोसा गरेर यो गर्न सक्छौँ। आजको यहीँ म राख्न